आप देखें आगे अगली आयात में कुरान पाक की हकानियत के ऊपर दलील है, क्योंकि कुरान पाक ये वो मोजा है, मोजा है, ये आम बात नहीं है। मोजा किसको कहते हैं? जो दूसरे को आजिज करते। मोजा वो चीज है असल में, एक तो वो खर के आदत चीज को भी मोजा कहते हैं ना, जो सुपर नेचुरल कोई चीज हो जाए उसको मोजा कहते हैं आम जुबान में। लेकिन जब पैगंबर किसी चीज को मोजा कह रहे हैं तो इसका मतलब क्या होता है, यानी वो चैलेंज करते हैं, दावे के साथ उस चीज को पेश करते हैं कि ये है ये चीज, ये चैलेंज है कि इसके इसका यानी आप इसका जवाब दें, आप इसके जैसा कुछ लेकर आए। जैसे मूसा अलैहि सलाम के थे, यदे बैदा था, आसा था, वो उनके मोजे थे। उनका फिरौन ने देखा था ना, उनको मुकाबला किया था लेकिन नहीं कर सका था। वो जो सांप बनता था और फिर उसके बाद मुकाबला हुआ था, वो आगे भी जाके उसका पूरा डिटेल में जिक्र आएगा। तो कुरान पाक जो है ना, ये मोजा है, इसको मोजे के तौर पे ही लाया गया कि अब अरब में चूंकि इतना ज्यादा शायरी का और इसका बहुत, और वो बड़े जुबानदान खुद को समझते थे, तो बहुत बड़ा यानी कलाम ऐसे ऐसे पेश करते थे उनके शोरा, तो उस वक्त यही दौर था पोएट्री का, तो उनके लिए एक चैलेंज था ये कि इस कलाम के जैसा कलाम कोई लाके दिखाओ। हालांकि आम लोग भी ये महसूस करते हैं कि ये खास कलाम है, इसके अंदर तासीर है, ये बड़ा मीठा कलाम है, लेकिन इसका मोजा होना क्या है, यानी आजिज कर दे। इसीलिए कुरान बार बार चैलेंज करता है कि इस जैसा कलाम पेश करके तो दिखाओ, क्योंकि ये आप सल्लल्लाहु अलैहि वसल्लम का मोजा, मैंने आपको बताया ना मोजा क्या होता है, जिसमें चैलेंज मौजूद हो कि ऐसा कोई चीज ला सकते हो तो ला के दिखाओ। वैसे तो आप सल्लल्लाहु अलैहि वसल्लम के जैसे नेचर से हट के खर के आदत मोजा तो बेशुमार है, जैसे शक के कमर का भी था, स्प्लिट मून को कर दिया था आप सल्लल्लाहु अलैहि वसल्लम ने, चांद को दो टुकड़े कर दिया था, वो भी आपका मोजा। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको, उस पर किसी को चैलेंज नहीं किया। और भी कई आप सल्लल्लाहु अलैहि वसल्लम के मोजात हुए, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम का मोजा है हज्जतुल विदा के मौके पर 63 ऊंटों को आप सल्लल्लाहु अलैहि वसल्लम खुद अपने हाथों से नहर किया था, कतार में 100 ऊंट खड़े कर दिए गए थे। तो रिवायात में आता है कि एक ऊंट जब गिरता था ना तो अगला ऊंट खुद आगे आ जाता था। इसी तरह वो सतून का वाकया जो मस्जिद नबी में सतून था, जैसे वो रो रहा था, इसी तरह जानवरों का भी आप सल्लल्लाहु अलैहि वसल्लम की बात को समझना और आपसे अकीदत का इजहार करना, ये भी वाकयात में आता है। लेकिन इनको चैलेंज नहीं किया गया, चैलेंज किया गया इसको, क्योंकि ये एज मोजा पेश किया गया उनके सामने कि ये मोजा है। तो ये ही बात यहां पे आई, ये चैलेंज अल्लाह ताला ने फरमाया हुआ, इन कुन तुम फी रोई बिम्मा नजलना अला अबदीना फतू बी सूरत मिसली, अगर तुम्हें कोई शक है इसमें जो नाजिल किया हमने अपने बंदे के ऊपर। एक तो यहां पे ये देखें अबदीना, इसको नोट करें कि आप सल्लल्लाहु अलैहि वसल्लम के लिए अल्लाह ताला ने क्या अल्फाज इस्तेमाल किए, अब्द है। आप सल्लल्लाहु अलैहि वसल्लम भी बंदे हैं, उनको बंदे ही की मकाम पे रहने दिया जाए, ये नहीं कि उनको उठा के खुदा बना दिया जाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने लिए भी इस चीज को पसंद नहीं फरमाया था। वो कोई एक नात में नऊज़ु बिल्लाह अस्तग़फिरुल्लाह रब्बी, वो कहते हैं वो अर्श पे मुस्तवी था क्या खुदा होके, वो मदीने में उतरा मुस्तफ़ा होके, यानी वो ही जो वहां पे खुदा था वो मदीने में उतर आया मुस्तफ़ा बन के। अब ये मुझे बताएं, मुझे एकदम याद आया ये कि किस कैसे कैसे शिरकिया बातें। तो अल्लाह ताला ने तो आप सल्लल्लाहु अलैहि वसल्लम को अब्द फरमाया, तो अगर तुमको कोई शक है इसमें जो हमने नाजिल किया, और ये भी पता चल गया यहां पे कि ये आप सल्लल्लाहु अलैहि वसल्लम का कलाम नहीं है, ये किसका कलाम है, अल्लाह ताला का, उतारा हमने किसके ऊपर उतारा, अपने बंदे के ऊपर, उनकी जुबान से तो तुम सुन रहे हो लेकिन कलाम अल्लाह का है, अगर तुमको इसमें कोई शक है, मानने को जी नहीं चाहता, तुम कहते हो इसके अंदर ये मसला वो मसले, जाहिर है जब इंसान ने मानना ना हो तो उसके हजार बहाने हैं, तो फिर अब अच्छा ये तो इन्होंने कहीं से सीख लिया, ये तो खुद ही बना लिया, ये तो ऐसे कर दिया, कितनी सारी बातें, कितने सारे एतराजात, आज भी एतराज हैं, आज भी शकूक हैं कुरान के मुतालिक लोगों के जेनों में, आज जरा डिफरेंट तरह के, आज कैसे हैं, इसकी तालीमात को अपने लिए अच्छा ख्याल नहीं करते, اس کی تعلیمات کو اپنے لیے سمجھتے نہیں ہیں کہ یہ اس ان کے اوپر عمل کیا جا سکتا ہے. آج بھی شکوک ہے, آج بھی یہ کہا جاتا ہے کہ یہ جو اگر اس کے اوپر عمل کر لیا تو پھر تو ہماری زندگی ختم ہو جائے گی, تباہ ہو جائے گی ہماری زندگی, ہم تو گھاٹے میں ہو جائیں گے, دنیا کے فائدے ہمارے ختم ہو جائیں گے. تو اس کا مطلب ہے کہ یہ تو پھر آپ شک میں پڑ گئے نا اس کلام کے بارے میں. اگر آپ کلام کو سچا سمجھتے ہیں پھر تو آپ ظاہر ہے پھر اگر اللہ کی طرف سے سمجھتے ہیں اور سمجھتے ہیں یہ سچائی ہے اور اللہ کی طرف سے ہے, وہ رب کی طرف سے ہے, پھر تو آپ کو کوئی مسئلہ ہی نہیں ہونا چاہیے. پھر تو یہ باتیں اس کو ناپسند کرنے کی تو سوال ہی نہیں پیدا ہونا چاہیے. پھر یہ کہنا کہ عمل ہی نہیں اس کے اوپر ہو سکتا, تو نعوذ باللہ, اللہ کو پتہ نہیں تھا کہ یہ تو 21st century میں لوگ آئیں گے, وہ تو اتنے ایڈوانس ہوں گے, ان کو وہ قرآن پہ کیسے عمل کریں گے. تو اس کو تو اس کی تو آج تک اس کی تو حفاظت کی ضرورت ہی نہیں تھی, کیونکہ آج تک یہ تو قابل عمل ہی نہیں ہے, تو پڑھنے کے لیے صرف ثواب لینے کے لیے, تو پھر کیا ضرورت تھی اس کی حفاظت آج تک, آپ تک حفاظت سے پہنچا کیوں اگر یہ قابل عمل ہی نہیں ہے. تو اس کی تعلیمات کو ناپسند کرنا, اس کے کسی حکم کو ناپسند کرنا, اس کے حکموں میں سے کسی ایک کو بھی یہ کہنا کہ میں نہیں مانتی, تو یہ سارے کلام میں شک ہوا, سارے کلام کا انکار ہو گیا. تو اللہ تعالیٰ نے فرمایا اچھا اگر یہ تم سمجھتی ہو کہ اچھا یہ تو بس ایسے ہی کسی بندے نے ہی بنا لیا ہے یا خود ہی یہ گھڑا ہوا ہے یا کسی سے سیکھ لیا, تو ایسا کرو تم بھی لے آؤ نا ایک سورت ایسی لے آؤ, اور صرف اکیلے نہیں, اللہ تعالیٰ کا تو کھلا چیلنج ہے, وَدْعُوا شُهَدَاءَكُم مِّن دُونِ اللَّهِ إِن كُنتُم صَادِقِينَ. اگر تم سچے ہو نا تو تم یہ سوچتے ہو کہ نہیں یہ تو خود ہی بنایا ہوا ہے انہوں نے, تو اگر تمہاری یہ بات سچی ہے نا جاؤ, تم اکیلے کیا, تم اپنے ساتھ جتنے تمہارے مددگار ہیں, اب یا مددگاروں کے طور پہ بھی آپ لے سکتے ہیں شہداء کو, اپنے جتنے مددگار تم نے بلانے ہیں اللہ کے سوا, اللہ کو چھوڑ کے کون کون مددگار ہو سکتا ہے, تم فرشتوں کو بلا لو, تم جنات کو بلا لو, تم تمام انسانوں کے بڑے بڑے فصیح بلیغ لوگوں کو بلا لو, جن جو زبانوں کے ماہر ہیں ان کو بلا لو, تمام جنات انسان جمع بھی ہو جائیں تمہاری مدد کریں, تم ان کو بھی بلا لو, ایسا کلام کیا ایک سورت بنا کے لے آؤ, ایک سورت اگر تم سچے ہو. اور یہ ایسا چیلنج قرآن نے صرف یہاں پہ نہیں دیا, 5 times قرآن پاک میں یہ چیلنج آیا کہ اگر تمہارا یہ خیال ہے کہ آپ صلی اللہ علیہ وسلم نے یہ خود بنایا ہوا ہے تو تم بھی اس کے مقابلے میں لے آؤ نا, آپ صلی اللہ علیہ وسلم تو امی ہے, تم ایسا کرو اپنے سارے جو بڑے بڑے لوگ ہیں ان کو بھی. اور یہ چیلنج صرف اس زمانے کے لیے نہیں تھا, قیامت تک کے لیے یہ چیلنج ہے. جو جو بندہ اس میں شک کرتا ہے کہ پتہ نہیں اللہ کا کلام ہے بھی کہ نہیں ہے, ہو سکتا ہے کہ اللہ معاف کرے, ہو سکتا ہے کسی نے اپنی طرف سے بنا لیا, ہو سکتا ہے بعد میں بدل ہی نہ گیا, ہو سکتا ہے کوئی یہ والی شاید آیت نہ ہو, شاید یہ والا حکم ایسے ہو ہی نہ. اچھا تو نہیں ہے تو خود لے آؤ نا. اور مسلمہ قذاب نے کوشش کی تھی, اس نے بنایا تھا الفیل وما ادراک ما الفیل, الفیل والفیل وما ادراک ما, ہاتھی اور ہاتھی اور ہاتھی, تمہیں کیا پتا کہ ہاتھی کیا, اس کی دم چھوٹی تو پتہ نہیں کیا. اس کے اپنے ہی قبیلے والے ہنسنے شروع ہوئے, کہنے لگے او خدا کے بندے یہ کلام کہیں باہر جا کے نہ کسی کو کہہ دیں, کہ کہیں باہر جا کے نہ بتا دیں یہ کلام, اس کو اپنے تک ہی رکھیں. کہنے لگا میرے اوپر وہی نازل ہوتی, دیکھو میرے پاس بھی کلام آیا, تو اس نے یہ پیش کر دیا. تو اللہ تعالیٰ نے دیکھیں سورہ طور میں آیت 33-34 میں اللہ تعالیٰ نے فرمایا کیا ان کا یہ کہنا ہے کہ اسے محمد صلی اللہ علیہ وسلم نے خود گھڑ لیا, بلکہ حقیقت یہ کہ یہ ماننے کو تیار ہی نہیں ہے. پھر چاہیے کہ وہ اسی طرح کا کوئی کلام پیش کریں اگر وہ سچے ہیں. پھر سورہ بنی اسرائیل آیت 88 میں اللہ تعالیٰ نے فرمایا اگر تمام جن و انس جمع ہو کے بھی اس قرآن جیسی کتاب پیش کرنا چاہیں تو ہرگز نہیں کر سکیں گے, چاہے وہ سب ایک دوسرے کے مددگار ہی کیوں نہ ہو. پھر اللہ تعالیٰ نے سورہ ہود آیت نمبر 13 میں فرمایا اے نبی ان سے کہہ دیجئے اگر پورے قرآن کی نظیر نہیں لا سکتے تو ایسی 10 سورتیں گھڑ کے لے آؤ. اس کے بعد اللہ تعالیٰ نے مزید 10 سورتیں نہیں, تو پہلے دیکھیں کلام کہا پھر 10 سورتیں کہا, پھر اللہ تعالیٰ نے فرمایا سورہ یونس میں آیت نمبر 38 میں کہ اس جیسی ایک سورت ہی بنا کے لے آؤ, اس کا چیلنج دیا گیا. یہ ساری تو مکی سورتیں ہیں. پھر مدنی سورتوں میں سورہ بقرہ میں یہاں پہ آتا ہے اللہ تعالیٰ نے فرمایا کہ اس میں کوئی شک نہیں ہے, یہ اللہ ہی کا کلام ہے، تم اس جیسی ایک صورت لے آؤ، ایک صورت. اور یہ ایک صورت سورہ کوثر جتنی بھی ہو سکتی ہے، چھوٹی سی مختصر صورت بھی تو ہو سکتی ہے، تو ایک صورت ہی لے آؤ. تو قریش سمجھتے تھے نا کہ شاعروں کے پاس جن ہوتے ہیں، تو چلو جنوں کو بلا کے لے آؤ، ان کو کہہ دو وہ تمہیں ایک بنا دیں ایسا کلام. تو قرآن جو ہے نا اصل میں یہ چیلنج کیوں کر رہا ہے کہ اپنے اندر ذرا جھانک کے دیکھو، دعوت دے رہا ہے جھانکنے کی، آنکھوں میں آنکھیں ڈال کے قرآن کا یہ چیلنج ہے کہ اصل بات یہ ہے کہ تمہیں پتہ ہے کہ یہ واقعی اللہ کا کلام ہے. کیونکہ اگر تمہیں شک ہوتا نا، اگر واقعی تم اپنے دعوے میں سچے ہوتے تو میدان میں آؤ اور لے کر آؤ ایسی صورت. تو اس کا معجزہ کس اعتبار سے ہے؟ دیکھیں آج تک ہزاروں کتابیں لکھی جا رہی ہیں، روز لکھی جا رہی ہیں، کیوں نہیں اس چیلنج کا کوئی جواب دے پایا؟ اس لیے کہ ایسی تاثیر، جیسی یہ دل میں لگنے والی بات ہے نا، ایسی دل کو جا کے لگنے والی بات کوئی اور کلام میں ہو ہی نہیں سکتی. اصل بات یہ ہے کہ ہم چونکہ عربک والے لوگ نہیں ہیں نا، ہماری فرسٹ لینگویج عربک نہیں ہے، تو ہم اس کے معجزے کو سمجھ نہیں سکتے. ویسے بھی اس کی جو جس طرح کی اس کی فصاحت بلاغت ہے، جس طرح اس میں ورڈز کی سلیکشن ہے، جیسی اس کی ترکیب ہے، جیسی اس کی مٹھاس ہے، وہ ہم سمجھ نہیں پاتے. اس لیے ہم اس لینگویج کو پوری طور پہ نہیں جانتے، ہمارے لیے ناممکن ہے. اگر ہم بہت محنت کر بھی لیں تو بھی شاید ہم وہاں تک نہ پہنچ سکیں. جیسے جو عربک کو صحیح سمجھ سکتے ہیں وہ اس کو جان سکتے ہیں. ہاں مگر ہم اس کا جو اس کی بیوٹی ہے نا، جسٹ لائک جیسے یہ ساؤنڈ کرتا ہے، وہ ہم بیوٹی اس کی محسوس کر سکتے ہیں. جیسے کوئی پڑھتا ہے جب تو ایسے یہ لگتا ہے دل کے تار چھو لیے کسی نے، جیسے دل میں اتر رہا ہے. پھر یہ صرف ایسے ہی نہیں کہ بس اس بیوٹی صرف الفاظ کی ہے، نہیں، جو اس کے اندر باتیں ہیں وہ بھی حق ہیں. سنوریہم آیاتنا فی الآفاق وفی انفسہم حتی یتبین لہم انہ الحق. اللہ تعالیٰ نے فرمایا ہم ان کو آیات دکھائیں گے، نشانیاں دکھائیں گے آفاق میں بھی، دنیا میں مطلب کائنات میں بھی، اور ان کی اپنی نفسوں میں بھی، اپنی جانوں میں بھی، حتیٰ کہ ان کے اوپر واضح ہو جائے گا یہ قرآن حق ہے. سورہ حمیم سجدہ میں اللہ تعالیٰ نے فرمایا. یعنی اور آج دیکھیں کہ کائنات کی کتنی ساری چیزیں جو سائنس ڈسکور کر رہی ہے، تو ان کو پتہ چل رہا ہے کہ وہ یہ تو قرآن نے کب جا کے اتنے سال پہلے جا کے کہی تھی. آج باٹنی کے اندر کتنی ساری باتیں آج ان کو پتہ چلی ہیں کہ دیکھیں یہ پیئرز ہوتے ہیں، میل اور فیمیل اس میں بھی ہوتے ہیں، قرآن نے اس وقت بتا دیا تھا. آج ان کو آج پتہ چل رہا ہے کہ یہ سارے جو اجرام فلکی ہیں، جو سٹارز پلانیٹس اور یہ سب اپنے آربٹس میں گھومتے ہیں، قرآن نے اس وقت بتا دیا تھا. آج ان کو اور باتیں پتہ چل رہی ہیں کہ یہ جو آج میں نے آپ کو بتایا ایمبریولوجی کا، کہ سارا کے ماں کے پیٹ میں کس طرح کے سٹیجز ہوتے ہیں، قرآن نے اس وقت بتایا تھا. وہ قرآن اس وقت کہتا ہے علقہ کی طرح چمٹ جاتا ہے یوٹرس کے ساتھ، علقہ لیچ کو کہتے ہیں. آج کیتھ مور نے اس یعنی وقت میں جا کے ان لوگوں نے جب اندر ماں کے پیٹ تک جو ان کو تصویریں انہوں نے لینا شروع کی، اور ان کو پتا چلا کہ واقعی یہ تو لیچ کی طرح ہی بالکل چمٹتا، جب اس کو بتایا کہ یہ تو ہمارے قرآن میں ہے، وہ حیران ہو گیا کہ 1400 سال پہلے کہاں سے یہ بات پتا چلی تھی. اس نے بھی یہی کہا کہ یہ لیچ کی طرح ایسے چمٹتا. اور پھر اس کے اندر صرف یہی باتیں نہیں ہیں، پیشین گوئیاں بھی ہیں، آگے کی بھی باتیں ہیں، ایسی ایسی باتیں جو واقعی سچ ثابت ہو رہی ہیں. سورہ روم میں دیکھیں وہ تو اس وقت ہی ثابت ہو گئی تھی. اور بھی باتیں جو قرآن بتاتا ہے وہ سچ ثابت ہوتی ہیں. پھر اس کے اندر رہنمائی ہے، ہدایت ہے، گائیڈنس ہے، جو انڈیویجول لائف کے لیے بھی ہے، اور جو انسان کی اپنی سوسائٹی کے اندر جس سوسائٹی میں رہتا ہے اس کا بھی اجتماعی نظام بھی انسان کو دیتا ہے، کیسے بیلنس کے ساتھ چلنا ہے، قوانین بھی دیتا ہے کس طرح آپ کی اس دنیا کی زندگی بھی بہترین گزر سکتی ہے، اس کے اندر بھی امن اور سکون کے ساتھ آپ رہ سکتے. یہ تو وہ کلام ہے کہ جس نے عرب کے وہ جو بدو لوگ تھے، جو ان پڑھ لوگ تھے، ان کو ایسا بنا دیا، ان کے اندر ایسی بجلی دوڑا دی کہ وہ کہاں دنیا کے فاتح بن گئے. تو اسی لیے تو اقبال نے کہا نا، وہ زمانے میں معزز تھے مسلمان ہو کے اور تم خوار ہوئے تارے کے قرآن ہو کے. تم نے قرآن کو چھوڑا ہے تو تم خوار ہو رہے دنیا میں. یہی آج زوال کا ہمارا سبب ہی یہی ہے. تو یہ حق ہے, اور اللہ تعالیٰ نے اس کے اندر انسانوں کو کھلی چھٹی دے دی, لے آؤ جس کو لانا ہے لے آؤ. اب یہ اتنا بڑا چیلنج ہے نا, یہ اللہ تعالیٰ کی طرف سے ہی ہو سکتا ہے. کوئی انسان ایسا چیلنج, کوئی کتاب لکھنے والا ایسا چیلنج نہیں کر سکتا کسی اس پہ بھی, کہ کسی سٹیج پہ بھی, کہ میرے جیسا کلام لے کر آؤ. اس کا مطلب تو اللہ تعالیٰ ہی کا کلام ہے نا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا, ہر نبی کو ایسے معجزے دیے گئے جنہیں دیکھ کر لوگ اس پر ایمان لائے, اور میرا معجزہ اللہ کی وحی یعنی قرآن پاک ہے. اس لیے مجھے امید ہے کہ میرے تابے دار بنسبت اور نبیوں کے بہت زیادہ ہوں گے, یعنی میرے امتی زیادہ ہوں گے, اس لیے کہ اور انبیاء کے معجزے ان کے ساتھ چلے گئے, لیکن یہ معجزہ قیامت تک باقی رہے گا. یعنی لوگ اس کو دیکھتے جائیں گے اور اسلام میں داخل ہوتے جائیں گے. اور آج واقعی لوگ اس قرآن کی وجہ سے اسلام لے کر آتے ہیں, مسلمانوں کو دیکھ کے نہیں لاتے. کیونکہ ایسا کلام جو اس کو سمجھ لیتا ہے نا, وہ یہ جانتا ہے کہ ایسا کلام کوئی ہو ہی نہیں سکتا. اسی لیے فرانس کا ایک اورینٹلسٹ تھا, ڈاکٹر مارٹرس, جس کو فرانس کی حکومت نے قرآن پاک کی صورتوں کے کچھ صورتوں کا ترجمہ کرنے کے لیے کہا فرینچ میں. تو انہوں نے جب یہ ترجمہ کیا تو وہ مان گئے کہ قرآن جیسا طرز بیان یہ ایسا ہے کہ یہ واقعی خالق کائنات کی طرف سے ہو سکتا ہے, یہ انسان کا کام نہیں ہے, یہ کلام الہی ہو سکتا ہے. تو انہوں نے کہا تھا کہ اس میں شک کرنے والے بھی اس کی تاثیر کو دیکھتے ہیں اور اعتراف کرنے پر مجبور ہو جاتے ہیں. اور انہوں نے لکھا کہ 50 کروڑ مسلمان جو زمین کے ہر حصے میں پھیلے ہوئے ہیں, اس وقت اتنے ہی ہوں گے, وہ انہوں نے یہ لکھا کہ کرسچن مشنریز یہ مانتے ہیں کہ ایک واقعہ بھی ایسا نہیں ہے جس میں کسی مسلمان نے اسلام اور قرآن کو سمجھنے کے بعد کبھی, جو قرآن اور اسلام کو سمجھ گیا ہے نا, وہ کبھی بھی مرتد ہوا ہو. کوئی ایک واقعہ بھی ایسا نہیں ہے. وہ مرتد کون ہوتے ہیں, یا دوسرے یعنی کنورٹ کون کرنے میں کن کو وہ کامیاب ہوتے ہیں, جو قرآن کو نہیں سمجھتے. سمجھ آئی؟ جو قرآن کو سمجھ جاتا ہے نا, کہتے ہیں جو ایک دفعہ قرآن کو سمجھ لے سیکھ لے, وہ کبھی بھی کنورٹ نہیں ہوتا. اس کا مطلب یہی ہے نا کہ دیکھیں, پھر وہ جان جاتا ہے کہ اس کلام کی لذت کیا ہے. اس کو پھر اور دنیا کے کسی کلام میں وہ مزہ آتا ہی نہیں. اس کو پتہ ہے کہ یہ اللہ کا کلام ہے. تو اللہ تعالیٰ نے کھلا چیلنج دے دیا, فَإِن لَّمْ تَفْعَلُوا, اور فرمایا اگر تم نہ کر سکو. کیا نہ کر سکو؟ ایسی صورت نہ لا سکو. ولن تفعلوا, اور اللہ تعالیٰ نے یہ بتا دیا تم ہرگز نہیں کر سکو گے. اب یہ بھی دیکھیں, یہ بھی کتنی بڑی بات ہے, یہ کتنا بڑا دعویٰ ہے کہ کوئی یہ کہے کہ تم کر ہی نہیں سکو گے, قیامت تک نہیں کر سکو گے. یہ بھی تو غیب کی خبر ہے نا, جو اللہ تعالیٰ ہی دے سکتا ہے. اس کو ہی پتا ہے کہ یہ انسانی طاقت سے بیونڈ ہے, ایسے لا ہی نہیں سکتے سارے انسان بھی مل کے. وَلَن تَفْعَلُوا, تم نہیں کر سکتے. فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ, تو پھر بچو اس آگ سے, ڈرو اس آگ سے جو جس کا ایندھن انسان اور پتھر ہے. اول تو پہلے کہا کیا گیا کہ لے کر آؤ ایسا کلام, لے کر آؤ. اچھا, یا تو تم اس کو مان جاؤ کہ یہ اللہ کا کلام ہے, اگر نہیں مانتے تو لے آؤ, تم بھی لے آؤ نا ایسا. اور اگر نہیں لا سکتے تو پھر اپنے آپ کو بچاؤ اس آگ سے جس میں نہ ماننے والوں کو ڈالا جائے گا. یعنی مان لو پھر اس کو. عدت للکافرین, یہ تیار کی گئی ہے کافروں کے لیے, انکار کرنے والوں کے لیے. کس چیز کا انکار کرنے والے؟ کافر کا, کفر کا مطلب کیا ہوتا ہے؟ انکار کرنا. ٹھیک ہے, یہ کس چیز کا انکار کر رہے ہیں؟ اس کلام کا انکار کر رہے ہیں نا. جو لوگ اس کو اللہ کی طرف سے نہیں سمجھتے, یا جو لوگ اس کو سمجھتے ہیں کہ اس کو اس کو لینا یا اس پہ عمل کرنا یا اس کو یہ کرنا، یہ تسلیم کرنا، اس سے انکار کرتے ہیں. تو یاد رکھیں وہ سب لوگ کہ اس کے کانسیکوینسز صرف دنیا تک لمیٹڈ نہیں ہیں، بہت دور تک جائیں گے، بہت دور تک جائیں گے. یہ انکار کوئی یہاں کے لیے نہیں کہ صرف آپ یہاں پہ کہہ دیا ہم نہیں مانتے، یا مجھے تو لگتا ہے کہ یہ بات صحیح نہیں، یا مجھے تو نہیں لگتا یہاں یہ قرآن میں کب لکھی ہوئی ہے، یا یہ تو وہ سارے لوگ یہ بات جان لیں کہ اس کا انجام اخروی زندگی تک جائے گا، یہ جہنم تک لے جائے گا یہ انکار. اور ایسی آگ سے ڈرو جس کا اللہ تعالیٰ نے بتا دیا، یہ دیکھو یہ آگ صاف طور پہ یہ کہہ دیا گیا ہے، اگر تم نے اس قرآن کو نہیں مانا، سن لے وہ، یہ اللہ تعالیٰ کا اعلان ہے، جو نہیں مانتا اس کو، جو اس پہ شک کرتا ہے، اس کو نہ ماننے کا مطلب کیا ہے؟ آپ صلی اللہ علیہ وسلم کی نبوت کو بھی نہ ماننا، کیونکہ یہ تو آپ صلی اللہ علیہ وسلم نبی کیسے بنے؟ اس وحی کے ذریعے بنے نا. اس کو نہیں ماننا ہے تو اس کا مطلب آپ صلی اللہ علیہ وسلم کو بھی نہیں ماننا، اور اس کو ماننے کا مطلب ہے آپ کی رسالت کو مان لیا کہ آپ رسول ہیں، ان کے اوپر یہ وحی آئی ہے نا. تو جو بھی یہ کہہ رہا ہے کہ میں نے اس کلام کا انکار کیا، جس نے بھی یہ کہا کہ میں نے اس کلام کو نہیں مانا، تو پھر اس کے لیے اعلان ہے جہنم کی آگ سے، اس کو کوئی نہیں بچا سکتا. پھر تمہارا بچاؤ صرف اس صورت میں کہ تم مان جاؤ اس کو اور اس کے مطابق زندگی گزارو، اس کو مان جاؤ. دیکھیں آج تو سبحان اللہ، جن لوگوں نے، یہ جو غیر مسلم ہیں نا، انہوں نے ساری دنیا سے قرآن پاک کے، بہت پرانی بات ہے، قرآن پاک کے پرانے سے پرانے نسخے انہوں نے جمع کیے تھے، اور کہیں نہیں ہو سکے تو فوٹو کاپیاں اس کی جمع کی. تو یہ سلسلہ تین نسلوں تک جاری رہا تھا. تو 1933 میں اس کے ہے جو یہ جس کو یہ پروجیکٹ دیا گیا تھا، اس کا جو ڈائریکٹر تھا، اس نے اس وقت تک انہوں نے کہا کہ ہمارے پاس 42,000 نسخے قرآن پاک کے ہم نے جمع کر لیے ہیں، اور ہم ان کو کمپیئر کر رہے ہیں. یہ کام جاری تھا کہ سیکنڈ ورلڈ وار ہوئی، اور اس میں ان جس جگہ پہ جہاں پہ یہ سب کام ہو رہا تھا، اس عمارت پہ ایک بم گرا اور ساری عمارت کا یہ پورا یہ جگہ تباہ ہو گئی تھی. لیکن اس سے پہلے جو انہوں نے رپورٹ ایک شائع کی تھی اس کے متعلق، تو انہوں نے کہا تھا کہ قرآن پاک کے جتنے نسخے ابھی تک ہم نے دیکھے ہیں، ان میں کہیں کوئی بھی اختلاف نہیں ہے. ہاں کہیں پرنٹنگ کی لکھنے میں، ظاہر ہے ہاتھوں سے لکھا کرتے تھے، تو کہیں کوئی غلطی اوپر نیچے زیر زبر یا اس طرح کی کوئی ہو سکتی ہے، کوئی چیز مس ہو سکتی، لیکن ادروائز، اور وہ بھی پھر ظاہر ہے ہاتھوں سے لکھے ہوئے تھے، پرنٹنگ تھوڑی تھی، تو کہیں ایک نسخے کے اندر اگر ایک چھوٹی موٹی ایسی ایرر آ گئی ہے تو دوسرے میں وہ ریپیٹ نہیں ہو رہی. تو سوائے اس طرح کی کتابت کی کسی غلطی کے لیے، لکھنے میں کوئی غلطی ہوئی ہو، اوپر نیچے کوئی چیز ہو گئی ہے، تو اس کے علاوہ کوئی اور اس کے اندر ڈفرینس ہے ہی نہیں کہ یہ جانی ایک میں کچھ بات ہو، دوسرے میں کچھ اور ہو، جیسے بائبل میں تیسرے میں کوئی اور باتیں کی گئی ہیں، چوتھے میں کچھ اور لکھا گیا، یہ فلاں نے کیا، یہ فلاں کیا، یہ فلاں کیا، اس کا رائٹر یہ، ایسا کچھ نہیں، سب سیم تھے. یہ انہوں نے مانا، غیر مسلموں نے. پھر بھی یہ دیکھیں اللہ تعالیٰ نے کتنی اپنے یہ اس دنیا میں اللہ نے دکھا دی ہیں یہ نشانیاں، پھر بھی کوئی اگر نہیں مانتا، پھر بھی کوئی شک کرتا ہے کہ اللہ کا کلام نہیں ہے، یہ اس ہستی کی طرف سے نہیں آیا، تو ڈرنا چاہیے، اس کو بچاؤ کرے اپنے آپ کا اس آگ سے جس کا اللہ نے ایندھن ہی انسان بنائے. اور یہ اناس کہا گیا، یہ نہیں کہا گیا کافر، کوئی بھی انسان جو اس کلام کا انکار کرے، چاہے وہ اپنے آپ کو کچھ بھی کہلا رہا ہے، اپنے آپ کو مسلمان ہی چاہے کہلا رہا ہے، اور پھر اس کے بعد کہے یہ تو پرانے لوگوں کی، استغفر اللہ ربی، یہ ان کی کہانیاں ہیں، کیا ہے ایک ہی بات ریپیٹ ہو رہی ہے، فلاں ہے، اس طرح کے اعتراضات اور اس طرح کی وہ ہے، پتہ نہیں خود ہی خود ہی بنائی ہوئی ہے، خود ہی خود ہی لکھ لی ہوئی ہے. اللہ تعالیٰ معاف کرے کسی مسلمان کے منہ سے ایسی بات سننا. تو اللہ تعالیٰ فرماتے ہیں کہ وقودھا الناس والحجارہ، اس کے اندر پتھر بھی ہوں گے اور انسان بھی، اس کا ایندھن ہی، اس کا فیول ہی ہے. اچھا پتھر کی بات کیوں کی گئی؟ اس کی دو وجہ ہے. نمبر ون وجہ یہ ہے کہ پتھر جو ہیں इनकी लोग पूजा किया करते थे, जाहिर है इनके बुत बनते थे ना, तो कयामत में इनके साथ इन बुतों को भी जहन्नुम में डाला जाएगा, ताकि जब ये बुत जलें तो इन लोगों को हसरत हो कि ये थे जिनकी हम पूजा करते थे, इनको हम सब कुछ समझते थे, हम इनको सोचते थे ये हमें बचाएंगे, ये तो खुद यहां पे पड़े हुए। और दूसरी वजह क्या है कि ये पत्थर ये आम पत्थर नहीं है, ये वो पत्थर हैं जो सियाह रंग के, काले सियाह रंग के और इंतहाई बदबूदार और गंधक के पत्थर हैं, बड़े बड़े पत्थर। और जो पत्थर से आग होती है ना, जब पत्थर हॉट हो जाते हैं और जो इनसे आग जलाई जाती है और ये फ्यूल होते हैं, तो इनकी आग बहुत तेज होती है। अल्लाह ताला हम सबको महफूज रखे जहन्नम के हर अजाब से, मगर ये सियाह गंधक के पत्थर हैं जिनकी आग बहुत सख्त है और इनकी बदबू भी मुर्दार की बदबू से भी ज्यादा है। हज़रत मुजाहिद रहमतुल्लाह अलैह की ने ये बयान फरमाया। तो ये पत्थर डाले जाएंगे ताकि टेम्परेचर तेज हो, टेम्परेचर बहुत ज्यादा हो, तो ये लावे की तरह बन जाते हैं। फिर जैसे वो लावे में होते हैं ना रेड पत्थर, वो आपने देखे हैं कभी कि वो तो ऐसा लगता है अब पत्थर तो नजर ही नहीं आता, ऐसा लगता है आग ही है, आग के गोले हैं। तो ये है काफिरों के लिए। तो इस कलाम का इनकार ये बहुत बड़ी बात है, कोई मामूली बात नहीं है, इसमें शक करना बहुत बड़ी बात है। अगर शक करते हो या तो लेकर आओ इसका मुकाबला करो, नहीं कर सकते तो गिव अप कर दो। लन तफालू का मतलब यही है, देन गिव अप, तुम कर ही नहीं सकते। और गिव अप करोगे तो क्या मतलब है कि फिर इसको मान जाओ, और जो मान जाते हैं फिर उनके लिए क्या है, उनका भी बताया वा बशीर, और खुशखबरी दें किनको, अल्लदीन आमनु व अमिलु सालिहात, सिर्फ जो ईमान ले आए और जुबानी कहते रहे कि हम ईमान ले आए ईमान ले आए, उनको सिर्फ नहीं, वह आमिल सालिहात टू कंडीशंस हैं खुशखबरी के लिए। और खुशखबरी ए नबी आप खुशखबरी दे दें, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुशखबरी दी, और उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम के बाद जो भी कुरान पढ़ेगा उन सब के लिए खुशखबरी है, और जो भी सिखाएंगे वो भी खुशखबरी दें आगे लोगों को। किन लोगों को, जो ईमान ला के इस कलाम पे ईमान भी लाएं और इसके मुताबिक अमल भी करें, नेक अमल भी करें। लेकिन हम तो अमल करने से बहुत डरते हैं, हम तो कहते हैं अमल तो हो ही नहीं सकता, हम तो कहते हैं बस अमल करने का ना कहें, अमल नहीं हो सकता। लेकिन यहां पे तो ये है कि खुशखबरी उन्हीं के लिए है, तो आप कोशिश करते जाएं, कोशिश करते जाएं, गिरेंगे उठेंगे फिर चलेंगे, ये नहीं कि कभी भी परफेक्ट हो जाएंगे, मगर अपनी तौर पे पूरी कोशिश हो कि मैं साले अमल करूं। गलतियां होंगी, बुराइयां भी होंगी, गुनाह भी हो जाएगा, मगर इरादा नियत कर लें कि मैंने साले अमल करने हैं। साले अमल कौन से हैं, वो आमाल जो सुन्नत के मुताबिक भी हों, ठीक है, और जो अल्लाह की खातिर सिर्फ किए जाएं, जो उसकी इताअत के काम है। तमाम काम जैसे जैसे कुरान कहता जाएगा वैसे वैसे मैंने करना, किसी चीज को मैंने नो नहीं कहना, किसी चीज को मैंने इम्पॉसिबल नहीं कहना, किसी चीज पे मैंने नाक मुंह नहीं चढ़ाना, ये सब नेक अमाल की तो बातें हैं ना जो कुरान आपको बताएगा। तो ईमान है ना बेस है, समझ ले बुनियाद है, और नेक अमाल जो है वो इसके ऊपर खड़ी भी बिल्डिंग है। आप कोई आपने ऐसे भी देखा है कि आपको कोई कहे चले ये बिल्डिंग देखे ये कैसी है, और उसकी सिर्फ बुनियादें और ऊपर कोई बिल्डिंग ही ना खड़ी हो, उसको आप बिल्डिंग कहेंगे, वो रहने के काबिल होगी नहीं। तो ईमान और साले अमल साथ साथ हैं, ऐसा नहीं हो सकता कि कोई कहे ईमान तो है लेकिन साले अमल नहीं, और हमने अमल नहीं करना। अब तो आप लोग माशाल्लाह मुंह से ही कहते हैं हमने नहीं अमल करना, मतलब इतने डेयरिंग होते हैं कि वो कहते हैं कि हमसे नहीं अमल होता, ये ना हमें कहें। तो खुशखबरी इसके बगैर नहीं है, वरना सिर्फ आमनों की बात हो जाती, ये इजाफी बात करने की तो जरूरत ही नहीं थी, कुरान पाक में कोई एक लफ्ज भी इजाफी नहीं है। उनके लिए अन्ना लहुम जन्नत तजरी मिन तहतिहल अनहार, उनके लिए बागात हैं जिनके नीचे नहरें बहती हैं। अब आप खुद ही अपने आप से सवाल करें कि क्या मैंने जन्नत की तैयारी की है, क्या मैंने ईमान के बाद साले अमल की कोशिशें तेज की हैं, क्या मुझे जन्नत की कीमत का अंदाजा है? क्या मैं इस दुनिया में ही सब कुछ पाना चाहती हूं या वहां के लिए भी चाहती हूं कि शिफ्ट कर दूं? यहां को आप अपनी ख्वाहिशात को मारना नहीं है, शिफ्ट करना है। ला मुझे वहां पे ये भी दे देना, वहां पे ये भी दे देना, ये भी लूंगी, ये भी ख्वाहिश पूरी करना। तो जन्नत वहां पे उन्हीं लोगों के लिए जो इस तरह की एफर्ट्स करते हैं। अमल तो एफर्ट है ना, अमल तो प्रैक्टिकल है ना, वो बातें नहीं। अमल बात को थोड़ी कहते हैं, हम सब जानते हैं। उर्दू में भी हम कहते हैं कि मैंने ये अमल किया, इस मेरे हुक्म के ऊपर अमल करो। तुम अमल नहीं करती मेरे हुक्म पे, तो क्या मतलब होता है? प्रैक्टिकली करके देखो, उसमें एफर्ट लगती है। वो जुबानी जुबानी बैठ के कहता रहे मैं अमल कर रही हूं, तो ये तो नहीं अमल होता ना। तो उनके लिए ऐसी जन्नतें जिनके नीचे नहरें हैं, उनको मुबारक हो। यहाँ पे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहा गया आप खुशखबरी दें, मुबारक हो आप सबको जो ईमान के बाद अमले साले की कोशिशें कर रहे हैं, कि आपके लिए बागात हैं। और एक बाग नहीं, बागात हैं, जन्नात हैं। अगर आपने कभी घर ढूंढा हो तो आप, या कभी घर को या आपको दिखाने के लिए गया हो, तो आप बताएं बेस्ट आपको कौन सा घर लगता है, जिसके करीब कोई लेक हो। अब अव्वल तो लेक करीब भी हो तो उसकी कीमत इतनी दुगनी तिगनी हो जाती है, और कहीं किसी के बैकयार्ड में लेक हो तो फिर तो क्या ही कहने, फिर तो उसकी कीमत बहुत ही आसमान से बातें करती है। तो इंसान बस वो देख देख के ही खुश होता है। किसी को देख लें कि उसके लेक वाला घर है तो इंसान बड़ा इंप्रेस होता है। अल्लाह ताला ने यहाँ पे देखिए तजरी मिन तहतिल अनहार इसलिए कहा कि इंसान की कमजोरी है, उसको अच्छा लगता है कि पानी के पास उसका घर हो। देखिए खूबसूरत घर, ये इंसान की तमन्ना होती है, हर एक का दिल चाहता है उसका खूबसूरत घर हो और खूबसूरत जगह पे हो। अब बाज लोग कहते हैं नहीं वहां पे बहुत गर्मी होती थी ना अरब में, तो इसलिए उनको नहरों का कहा गया। तो बाकी लोगों को क्या नहरों का नहीं दिल चाहता? बाकी लोगों को भी तो पानी के करीब रहने का दिल करता है। तो ये खूबसूरत माहौल बता रहा है कि ये अनहार होंगी, कि कैसा लोकेशन कैसी है, नहर के साथ। कुल्लमा रुज़िकु मिन्हा मिन थमरतिन रिज़्क़न, जब कभी उनको दिए जाएंगे कोई फल बतौर रिस्क, कालू वो कहेंगे हादल्लज़ी रुज़िक़ना मिन क़ब्ल, ये तो हम पहले भी दिए गए थे, हम ऐसा तो पहले भी हमने खाया है। यहाँ यानी वहां पे भी ऐसे इंसान के जज्बात महसूसात तो ऐसे ही होंगे ना, कोई बिल्कुल चेंज थोड़ी हो जाएंगे। वहां पे भी खाने पीने का जी चाहेगा, घर का जी चाहेगा कि अच्छा घर हो, अच्छा खाना पीना हो, अच्छा साथी हो। तो अल्लाह ने उन तीनों चीजों की यहाँ पे जिक्र फरमाया कि घर भी ऐसे मिलेंगे, खाने पीने को भी बेहतरीन चीज मिलेगी, और जब इंसान उसको देखेगा तो कहेगा हाँ ये तो मैंने पहले भी खाई हुई है। कहाँ पे खाई हुई है? यानी दुनिया में। अब लेकिन जब उसको खा के देखेगा तो सूरत में तो वो बिल्कुल वैसी ही थी जैसे दुनिया में उसने फल खाया, लेकिन जायके में बिल्कुल डिफरेंट। याह्या बिन कसीर कहते हैं कि एक प्याला उनको दिया जाएगा और प्याला लेके उसमें से खाने लगेंगे, फिर दूसरा आएगा तो कहेंगे ये तो अभी खाया है, फरिश्ते कहेंगे खा के तो देखें, तो अगरचे सूरत में वैसा ही होगा लेकिन मजा और होगा। तो यानी दो माने इसके हुए, एक तो ये मिन कबल का क्या माना, यानी दुनिया में हमने इससे पहले खाया हुआ, यानी दुनिया में भी जो हमने अनार खाया, अंगूर खाया। अब कितनी बातें आती हैं ना कुरान पाक में कि अनार होंगे, केला होगा, खजूर होगी, दूध होगा, तो वो वैसा नहीं है जैसे आप सोचेंगे। वो दुनिया में भी हम दूध पीते थे, दुनिया में भी हमने अनार खाया था, वो नहीं है, उसका तो मजा ही अलग है। फिर मैंने कब्ल से दूसरा मतलब क्या है, यानी अभी हमने ये खाया था, अब दोबारा हमें वैसा लेकर आए हैं, तो अब हमें लग रहा है कि हमने ये खा लिया हुआ है, हालांकि जब चखेंगे तो वो बिल्कुल डिफरेंट होगा। ठीक है, तो और फिर लाने के लिए गुलाम होंगे जो आगे पेश कर रहे होंगे, और फिर इंसान उनका जायका चखेगा, खाएगा, देखेगा, तो देखने में हम शक्ल व उतू भी ही मुतशाबिया, हालांकि वो दिए गए साथ से मिलते जुलते। मिलते जुलते क्यों दिए गए? दुनिया जैसे क्यों दिए गए? कोई और क्यों नहीं था? वहां पे कोई डिफरेंट चीज हो जाती। इसलिए कि आप देखें, अच्छा आपको एग्जांपल एक देती हूँ यहाँ पे दुनिया की चीज़ों के। आप देखें, अगर आपको कहा जाए मसलन कोई और लोगों का खाना, मसलन स्पेनिश लोगों का खाना आपको दिया जाए, अब उनकी बेहतरीन डिश है, वो आपको कह रहे हैं ये तो हमारी डेलिकेसी है, और आपको दिया जा रहा, तो अब आपको अपनी बिरयानी अच्छी लगती है, आपको वो नहीं अच्छा लग रहा, हालांकि उनके मुताबिक ये बहुत अच्छा है, क्यों नहीं अच्छा लग रहा? इसलिए कि जिस चीज़, जिस टेस्ट के आप आदी होते हैं ना, आपको वही अच्छी लगती है, जिस जो आपका टेस्ट एक बन चुका होता है, तो वो अपनी चाहे बेस्ट चीज़ भी ला के रख देंगे ना, आपको वो अच्छी नहीं लगेगी, आपको अपनी दाल और चावल अच्छे लगेंगे, आपको अपनी रोटी सालन अच्छा लगेगा। इसलिए इंसान जो स्ट्रेंज चीज़ होती है ना, अजनबी चीज़, उससे थोड़ा सा रिजिस्ट करता है, लेकिन जब वैसी चीज़ लाई जाती है तो फिर बहुत शौक से खाता है। अब इसका मतलब है वहां पे हर तरह के लोगों के लिए हर तरह का सामान होगा, अब हम जैसा खाते हैं दूसरे लोग किसी और तरह का खाते हैं, तीसरे किसी और तरह, तो हर एक के अपने अपने टेस्ट के मुताबिक उस मुताबिक की चीज उसके सामने लाई जाएगी, लेकिन वो जब उसको टेस्ट करेगा तो वो टेस्ट ऐसा नहीं है जैसे दुनिया के खानों में था, बल्कि उससे बहुत ज्यादा अच्छा टेस्ट होगा। वाला हूँ, और उनके लिए फीहा अजवाज मुतहरातुन, और उनके लिए वहां पे बीवियां हैं जो पाकीजा हैं। बीवियां कैसी हैं या स्पाउसेस कैसे हैं? जो पाक हैं, यानी जिस्मानी तौर पे भी पाक हैं और बातनी तौर पे भी पाक है। जिस्मानी तौर पे पाक कैसे हैं? अब दुनिया में आप देखें गंदगी है इंसान के साथ लगी हुई, जैसे यहाँ पे पीरियड्स भी हैं, आंखों से रतूबत भी निकलती है, मुंह से थूक भी निकलता है, बलगम भी आती है, नाक में गंदगी भी होती है, कानों में मैल होता है, पेशाब पखाना वो अलग है, तो कितना कुछ गंदगी इंसान के साथ लगी हुई है। अगर वो 2 दिन ना नहाए तो पसीना आता है, ठीक है, अपने आप को साफ सुथरा ना करे तो स्मेल आने लगती है, सुबह उठ के मुंह दांत साफ ना करे तो स्मेल है, लेकिन वहां पे कुछ ऐसी चीज नहीं, वहां पे टॉयलेट्स है ही नहीं। देखे जन्नत में देर आर नो टॉयलेट्स, हाँ, इसलिए कि जरूरत ही नहीं है, वो तो पाकीजा जगह, हर तरह की पाकी है। तो एक तो ये पाकी हो गई जिस्मानी, दूसरी पाकीजगी क्या है कि जुबान पाक। अब यहां पे कभी इंसान को अपने जो स्पाउस होता है, अपने जोड़ा होता है, उसकी जुबान से बहुत अजियत मिलती है कि कोई लोगों की जुबान अच्छी नहीं है, जुबान से गालियां देते हैं, दुख बड़ी बातें करते हैं, तो वहां पे तो ऐसे लोग हैं ही नहीं ना जो किसी का दिल दुखाएं, जो किसी पे इल्जाम लगाएं, वहां पे ऐसे लोग तो पहुंचेंगे ही नहीं। वो तो पहुंचेंगे वो ही लोग जो आपस में एक दूसरे के साथ मोहब्बत करने वाले होंगे, ताल्लुक रखने वाले होंगे। दुनिया में तो जहां देखें दो लोग इकट्ठे होते हैं वहां पे कुछ ना कुछ खटपट होती है, किसी ने किसी को तकलीफ दे दी, किसी ने किसी को गलत बोल दिया, किसी ने कोई नापसंदीदा बात कर दी, तो वहां पे कोई ऐसी प्रॉब्लम्स है ही नहीं, दुख है ही नहीं, तकलीफ है ही नहीं, ऐसी कोई बात ही नहीं जिससे किसी का दिल जले, किसी कोई ऐसी बात ही नहीं कि जिससे कोई किसी को तकलीफ पहुंचे। तो किसी ने लिखा हुआ था कि आपको ये किसी उस पे ही लिखा हुआ था, इंटरनेट पे ही किसी ने लिखा हुआ था कि आपको अपने ऐब क्या थे, आपको अपने ऐब ढूंढने की जरूरत नहीं है क्योंकि इसका ठेका आपके रिश्तेदारों ने ले रखा है, तो वो एक लतीफे के तौर पे था। तो वहां पे ऐसी कोई तकलीफ नहीं होगी कि कोई किसी को किसी से तकलीफ पहुंचे किसी की जुबान या उससे, बल्कि जो आपस में मियां बीवी के ताल्लुकात भी होंगे तो जुबान भी पाक, दिल भी पाक, किरदार पाक, पाक आंखें, पाक कान, आंखें भी ऐसी नहीं है कि जो बुरा देखती हूँ, कान ऐसे नहीं जो बुरा सुनते, नीयतें पाक, नीयत, वरना इंसान का तरह पता नहीं ऊपर से ऐसे हैं, पता नहीं इनकी नीयत भी सही है कि नहीं, तो पूरी जिंदगी के आमाल पाक होंगे, तो कोई ऐसा बंदा नहीं वहां पे पहुंचेगा जिसका किरदार पाक ना हो। तो आप देखें कि वहां पे तलाकें नहीं होंगी ना, वहां पे खुला होगा, ठीक है ना, ना वहां पे रूठना मनाने की वो बातें होंगी कि कोई नाराज होके उधर बैठा हुआ है तो कोई मुंह बना के इधर बसोर के बैठा हुआ है, और देखें ना कोई ऐसी जुदाई की सूरतें होंगी कि कोई और बीच में आ गया। अगर किसी को हूरें भी मिलेंगी तो मर्द को अगर मिल रही हैं तो कोई औरत अपने शौहर को किसी हूर के साथ कभी नहीं देख सकेगी, बात है, चाहे वो कहीं करीब ही हो, उसको यही पता होगा कि बस मेरा ही है। ये कितनी प्यारी बात है ना। तो पाक ही पाक, सुकून ही सुकून। वहुम फीहा खालिदून। और सबसे बड़ी नेमत, लेकिन चार नेमतों का जिक्र आ गया ना अभी तक, जन्नात जिसके नीचे नहरें बह रही हैं, यानी बेस्ट रेजिडेंस, खाना पीना बेस्ट, फल और ऐसे मतलब दरख्त का वो हिस्सा जो खाया जाए। फिर अजवाजो मुतहरा, साथी ऐसे जिससे सुकून ही सुकून मिले, खुशी खुशी मिले। अब देखें यहाँ पे किसी को बहुत भी अच्छा साथी मिले, बड़ी भी अंडरस्टैंडिंग हो, तो चलो इंसान कहता है उसकी मतलब 100%, तो किसी के अंदर भी ऐसा नहीं होता कि परफेक्शन हो। तो कोई कहता है कि चलो 90% अंडरस्टैंडिंग है, 10% इसकी कोई बातें हैं जो मैं बर्दाश्त कर लूँ, कॉम्प्रोमाइज कर लूँ। जन्नत में कॉम्प्रोमाइजेज नहीं है, पता है? जिंदगी के कॉम्प्रोमाइजेज, जैसे यहाँ पे कुछ लोग सारी जिंदगी कॉम्प्रोमाइज ही करते रहते हैं, ये इस मसलहत के तहत उसके तहत, वहां पे ऐसा है ही नहीं। बिल्कुल परफेक्ट मैच होगा, परफेक्ट, कि कॉम्प्रोमाइज 10% पे भी क्या, 1% पे भी नहीं करना पड़ेगा। किसी को दुनिया में अच्छा साथी मिल जाए ना, तो उसको भी यानी जहां पे थोड़ी बहुत अंडरस्टैंडिंग हो जाए, साथ अच्छा चल रहे हैं, उनमें भी लड़ाई तो हो जाती है, लेकिन फिर भी थोड़ा बहुत मिल जाए ना, तो लोग कहते हैं मेड फॉर ईच अदर, है ना, परफेक्ट कपल। तो ये है मेड फॉर ईच अदर। यहाँ पे क्या, यहाँ पे तो फिर भी कहीं ना कहीं जाके कोई ना कोई नाचाकी हो ही जाती है। तो फिर भी लेकिन लोग जब थोड़ा बहुत भी मैच मिल जाए तो कहते हैं कि अच्छा अब कहीं जुदाई ना हो जाए, आए कहीं दूरी ना हो जाए, आए मुझसे हमेशा हम साथ ऐसे ही रहे। तो यहाँ पे दुनिया में तो ये पॉसिबल है नहीं। तो वहां पे है वहुम फीहा खालिदून, कि ये चौथी बड़ी नेमत का अल्लाह ताला ने जिक्र फरमाया, हमेशा साथ रहेंगे, हमेशा हमेशा, कभी जुदाइयां नहीं है, कभी दूरियां नहीं है, ऐसा ही चलता रहेगा। ना नेमत कोई छीनेगी, ना साथी छीनेगा। सुभान अल्लाह। अल्लाह ताला हमें इन जन्नतों का शौक लगा दे। ए अल्लाह, हमें इन जन्नतों में दाखिल फरमाना, हमसे वो काम करा लेना कि हम भी इन जन्नतों में दाखिल होने वाले बने। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका 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 व नतूबु इलैक। अल्लाह ताला हमें जो आज हमने पढ़ा है, अल्लाह ताला इसकी हमें तैयारी करने की तौफीक अता फरमाए। अल्लाह ताला हमें आखरत में हमेशा का आराम और चैन और सुख पाने वाला बना दे। और अल्लाह ताला हमें जहन्नुम की आग से महफूज रखे। आमीन या रब्बल आलमीन। तिलावत सुने।
يَا أَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ فِرَاشًا وَالسَّمَاءَ بِنَاءً وَأَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فأخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله أندادا وأنتم تعلمون وإن كنتم في ريب مما نزلنا على عبدنا فأتوا بسورة من مثله وادعوا شهداءكم من دون الله إن كنتم صادقين فإن لم تفعلوا ولن تفعلوا فاتقوا النار التي وقودها الناس والحجارة أعدت للكافرين وبشر الذين آمنوا وعملوا الصالحات أن لهم جنات تجري من تحتها الأنهار كلما رزقوا منها من ثمرة كلما رزقوا منها من ثمرة رزقا قالوا هذا الذي رزقنا من قبل وأتوا به متشابها ولهم فيها أزواج مطهرة وهم فيها خالدون.
جزاكم الله خيرا. سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك.